रन के तौर पर पेश किया गया।
Suspected militants have carried out an attack on a beachfront hotel in the Somali capital, Mogadishu. Officials and witnesses told VOA Somalia that a car bomb exploded outside the elite hotel at Mogadishu's Lido Beach. Moments later, armed gunmen stormed the hotel. A firefight is reportedly going on inside the hotel between the militants and hotel guards. Details on the attack are still coming in. And thousands of Thai protesters joined an anti-government demonstration in Bangkok today. It was one of the biggest since a 2014 coup. Students have organized protests almost daily for the past month, but the latest drew wider support to demands for the departure of former junta leader and current Prime Minister Prayut Chan-o-cha's government. Protesters also want a new constitution and an end to harassing opposition activists. The Thai Prime Minister won elections last year that the opposition says were held under rules to ensure that he kept power. The most vocal opposition party was subsequently banned. And rival rallies were held in the Belarusian capital Minsk Sunday, a week after a disputed election that gave longtime leader Alexander Lukashenko another term in office. Tens of thousands of protesters questioning the legitimacy of the recent election gathered for a March of Freedom called for by opposition candidate Svetlana Tsikhanouskaya. Meanwhile, thousands of supporters gathered in support of Lukashenko, who said Sunday that he would not hold new elections. He denied allegations of election fraud and blamed foreign interference for days of unrest. For more on these and other international stories, please visit our website at voanews.com or download our easy-to-use app. This is VOA News. Russian Foreign Minister Sergei Lavrov and the U.S. Secretary of State Mike Pompeo spoke by phone Sunday about Russia's proposal to hold a video summit at the United Nations to discuss Iran. This, according to the Russian Foreign Ministry. Russian President Vladimir Putin proposed a video summit with the United States and the remaining parties to a 2015 nuclear deal between Iran and world powers, Britain, France, China, Germany, and Iran, to try to avoid further confrontation and escalation over Iran at the United Nations. Meanwhile, U.S. President Donald Trump has acknowledged he would move next week to trigger a snapback of sanctions on Iran at the U.N. Talking to reporters one day after the U.N. Security Council rejected a U.S. bid to extend a U.N. arms embargo on Iran, he said, "You'll be watching it next week." The United States has threatened to trigger a return of all U.N. sanctions on Iran using a provision in a 2015 nuclear deal between Iran and world powers known as snapback. Even though Trump abandoned the accord in 2018, diplomats have said the United States would face a tough, messy battle in any such move. The head of a U.S. House of Representatives committee on Sunday invited U.S. Postmaster General Luis DeJoy to appear to testify on postal service changes that have stoked fears they are aimed at holding up mail-in November 3rd election ballots. The November presidential election pits incumbent Republican President Donald Trump against former Vice President and Democratic candidate Joe Biden, and includes other contests. A chairwoman for the House Oversight and Reform Committee said that DeJoy's testimony is urgent, given the reports of widespread delays at postal facilities across the country, as well as comments by the president that he has been blocking critical coronavirus funding for the Postal Service in order to impair mail-in voting efforts for the upcoming elections. And a Japanese bulk carrier that struck a coral reef last month off the Mauritius coast broke apart this weekend. The country's National Crisis Committee said in a statement, satellite images showed the damage on the Japanese-owned vessel and the oil spill around it. The ship hit the reef on July 25th and began spilling about 1,000 tons of oil, endangering coral, fish, and other marine life. Emergency teams were immediately sent to pump the remaining 3,000 tons of oil off the ship. As of Saturday, an estimated 90 tons of fuel oil were still on board, according to Mauritius authorities. Mauritius declared this an environmental emergency last week, and some scientists called the accident the island's worst ecological disaster ever. This is VOA News Via Remote. I'm Laurel Berman in Washington.
وائس آف امریکہ اردو ہے۔ آپ سن رہے ہیں خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے۔
السلام علیکم۔ وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ پروگرام کا آغاز کرتے ہیں۔ جنون بینڈ کے ایک نوجوان فنکار اور پاکستان کے ایک معروف بینڈ جیم بینڈ کے لیڈ گٹارسٹ شیر جان احمد سے، جو نیو یارک سے اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں، ان سے پوچھتے ہیں کہ کووڈ 19 کے دوران اپنی موسیقی کو وہ کس طرح اپنے ساتھ لے کر چل رہے ہیں۔ السلام علیکم شیر جان احمد صاحب۔
السلام علیکم یاسمین، بہت خوشی ہو رہی ہے آپ سے بات کرنے۔
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا۔ تو بتائیے شیر جان احمد، جنون بینڈ کی اس وقت کیا صورت حال ہے؟ اس کے بعد بتائیے کہ آپ کا جیم بینڈ کیا کر رہا ہے، اور پھر بتائیے کہ آپ کی انڈیویجول کوششیں کیا ہیں کووڈ 19 کے دوران موسیقی کے شعبے میں۔
جی، تو یہ جو جنون کا جو ریونین ابھی ہوا تھا، 2 سال تو ہو چکے ہیں تقریباً، لیکن میں بہت شکر گزار تھا کہ مجھے ایک موقع ملا بیک گراؤنڈ سنگنگ کرنے کے لیے، جو ان کا پورا ٹور ہوا تھا یو ایس کے اندر، پاکستان میں، یورپ میں، تو بہت ملا مجھے ایک اپرچونیٹی جس میں میں سیکھ سکا اور ایکسپیرینس لرن کر سکا۔ اور پھر اسی دوران جب یہ ہو رہا تھا سب کچھ، تو میں پاکستان میں تھا دسمبر کے مہینے میں، اور ہم نے میرا چھوٹا بھائی عمران جو ہمارے بینڈ جیم میں ہے، اور ہمارا دوست جنید جو سنگر ہیں، تو ہم تینوں نے ایک بینڈ بنایا، جیم اس کا نام ہے۔ اور یہ جو بینڈ ہے یہ انسپائرڈ ہے جنون کے موسیقی سے، وائٹل سائنس کی موسیقی سے، اور تو ہم نے کہا کہ ہم ایسا نہ کریں کہ ہم کچھ نیا ساؤنڈ لائیں پاکستان میوزک کے اندر، کچھ نیا اور ڈفرینٹ ٹرائی کریں۔ تو ہم نے پھر یہ بینڈ کو آغاز کیا، اور آج ایک بہت جشن کا دن ہے کیونکہ آج 14 اگست بھی ہے، اور کیونکہ ہمارے بینڈ کا پہلا ملی نغمہ آج نکلا ہے، اس کا نام ہے دل میں پاکستان۔ تو انشاءاللہ ہماری امید یہ ہے کہ یہ گانا لوگوں کو پسند آئے، اور جو آج کل کی جو نوجوان ہے، ہماری امید ہے کہ جو وائٹل سائنس اور جنون نے اپنے گانوں کے ساتھ، جیسے دل دل پاکستان اور جذبہ جنون سے کیا تھا لوگوں کے لیے اس دور میں، ہماری امید ہے کہ انشاءاللہ ہمارا گانا بھی اس طرح ایک اپنا ایک نیا اپنا آئیڈینٹی لے انشاءاللہ۔
تو کیا، کس نے لکھا یہ نغمہ، اور کمپوز کس نے کیا، اور گایا کس نے؟
سٹوری کافی انٹرسٹنگ ہے۔ میں لاہور میں تھا تو میرے ساتھ ایک گٹار تھا اپنے ہاتھ میں، اور میں بس کچھ ایک بجا رہا تھا، تو جیسے وہ کہتے ہیں نا، آمد آتی ہے جب آپ کمپوز کر رہے ہوتے ہیں یا کچھ، آپ کو پتہ نہیں ہوتا کہ کہاں سے آ رہا ہے، لیکن وہ آ جاتا ہے کہیں سے۔ تو پھر یہ کمپوزیشن آہستہ آہستہ میں لکھ رہا تھا، اس کی میوزک مجھے آ رہی تھی، ردم۔ تو جب میں نے یہ بنا لیا، تو پھر میں نے اپنے ہمارے سنگر جنید کو میں نے کانٹیکٹ کیا، اپنے چھوٹے بھائی عمران کو کیا، اور ہم نے کہا ہم یہ کیوں نہیں کرتے کہ پاکستان کے لیے کچھ ہم پازیٹیو اور اچھا بناتے ہیں۔ تو یہ گانا میں نے ان سے شیئر کیا، ان کو پسند آیا، پھر ہم نے اس کی ریکارڈنگ کی۔ اور بہت کریڈٹ میں دوں گا اپنے چھوٹے بھائی عمران کو، جس نے اس گانے کی پروڈکشن بھی کی اور ویڈیو میں بھی ایڈیٹنگ کی، تو اس کا ہم بہت شکر گزار ہیں کہ اس نے اپنا ہارڈ ورک اس میں ڈالا ہے۔
چلیے اس وقت ہم اپنے سننے والوں کو آپ کا یہ ملی نغمہ سناتے ہیں، پاکستان کے یوم آزادی کے موقع پر آپ نے ریلیز کیا، تو سنتے ہیں۔ तो बेहद शुक्रिया आपका शेरजान अहमद, आपने मिल्ली नगमा तैयार किया जीम बैंड ने, जो कि पाकिस्तान के यौम आज़ादी के मौके पर आपने सोशल मीडिया पर और मुख्तलिफ टीवी चैनल्स पर रिलीज़ किया और हमारे इस शो में भी रिलीज़ किया, आपका बेहद शुक्रिया। तो अब ये बताइए कि अब आइंदा आपका क्या प्रोग्राम है, मौसीकी और COVID-19 दोनों को कैसे साथ लेकर चलेंगे?
जी, तो जब ये COVID-19 आया तो सब कुछ रुक गया दुनिया में। और इस वबा की ये चीज है कि ये एक पर्सन को टारगेट नहीं करती, ये पूरे। तो इस COVID-19 में मैंने एक एक्शन लिया कि मैं अपनी म्यूजिक एल्बम पे काम करूं। तो पिछले 2 महीने में मैं एल्बम पे ही काम कर रहा हूँ, और इंशाल्लाह जब हालात बेहतर हो जाएं तो मैं ये गाने रिलीज करूंगा और एल्बम निकालूंगा और इंशाल्लाह वीडियोस भी उनकी बनाऊंगा। लेकिन मैंने इसे क्रिएटिव तरीके से इसे अप्रोच किया, इस COVID-19 को। जैसे मैं बस कहते हैं, मैं इससे खौफ नहीं आया या कोई डरा नहीं, मैंने एक पॉजिटिव एक्शन लिया। और
और आप चलते चलते ये भी बता दीजिए कि इस एल्बम में कितने नगमे आप रिलीज करेंगे और उनका मौजू क्या होगा?
जी, तो ये पहला था हमारा, तो अभी हमें पता नहीं है कि और कितने होंगे, लेकिन जरूर और करेंगे, क्योंकि हम आप उस पे स्टे ट्यून्ड रहें, क्योंकि वो भी इंशाल्लाह जल्दी रिलीज होंगे।
बेहद शुक्रिया आपका शेरजान अहमद, आप जुनून बैंड के गिटारिस्ट हैं, बैकग्राउंड सिंगर हैं और साथ साथ आपका अपना जो एक जिम बैंड है, नौजवानों का एक जिम बैंड जिसके आप लीड गिटारिस्ट हैं और सिंगर हैं, न्यूयॉर्क में आप आजकल रहते हैं, पाकिस्तान आप जाते रहते हैं और जुनून ग्रुप के साथ परफॉर्मेंस में हिस्सा लेते रहते हैं। हमारी दुआ कि आप मज़ीद तरक्की करें और मौसीकी के शोबे में अपना नाम मज़ीद पैदा करें। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
बहुत शुक्रिया यास्मीन।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खसूसी प्रोग्राम के साथ मैं हूँ यास्मीन जमील। आज के प्रोग्राम में हम आपको कहानी सुना रहे हैं पाकिस्तान के एक ऐसे गांव की, जहाँ स्कूल के बच्चे ई लर्निंग सिस्टम के तहत पढ़ रहे हैं, जहाँ लोगों को टेली मेडिसिन की सहूलत हासिल है, जहाँ लोगों को बिलासूद कर्ज़ों की सहूलत हासिल है, जहाँ काश्तकार और ताजिर मर्द और ख़वातीन बिलासूद कर्ज़े हासिल करके अपनी फसलों और कारोबार को बेहतर बना रहे हैं और जहाँ तकरीबन कोई बेरोजगार नहीं है। आप कहेंगे ये कौन सा गांव है भाई, तो चलिए ये गांव इस्लामाबाद के से ज़्यादा दूर तो नहीं है, लेकिन इस गांव की कहानी सुनाने के लिए हमने आज इसी गांव के एक वासी को मधु किया है और नाम है इनका मोहम्मद सलीम रांझा, जो इस वक्त पाकिस्तान में फेडरल बोर्ड ऑफ रेवेन्यू के रुकन हैं और पाकिस्तान की गवर्नमेंट में मुतअद्दिद अहम ओहदों पर फाइज रह चुके हैं। आप एजुकेशन के फेडरल गवर्नमेंट एजुकेशन के एडिशनल सेक्रेटरी रह चुके हैं, बोर्ड ऑफ इन्वेस्टमेंट के एडिशनल सेक्रेटरी रह चुके हैं, बेनज़ीर इनकम सपोर्ट प्रोग्राम के सेक्रेटरी रह चुके हैं और प्राइम मिनिस्टर हाउस के जॉइंट सेक्रेटरी रह चुके हैं, कस्टम्स में कलेक्टर रह चुके हैं, लेकिन इस वक्त हमारे प्रोग्राम में वो जिस हैसियत से मधु हैं वो ये है कि वो पाकिस्तान के दो फलाही इदारों अखुवत और तालीम फाउंडेशन के डायरेक्टर भी हैं और इसके साथ साथ एक फलाही इदारा काविश वेलफेयर है उसके काविश वेलफेयर ट्रस्ट है उसके एडवाइज़र भी हैं, यानी इनको अपनी ज़ाती हैसियत में जो ये काम कर रहे हैं उस समाजी भलाई के उस हिसाब से इनको हमने आज के प्रोग्राम में मधु किया है। तो चलिए आपको ये कहानी, गांव है ये वान मियाना जिसके ये बासी हैं मोहम्मद सलीम रांझा, ये कहानी आपको यही सुनाएंगे कि ऐसा कैसे मुमकिन हुआ कि पाकिस्तान में एक गांव जो बिल्कुल जदीद तरीन सहूलतों से आरास्ता हो गया, इसके लिए किसने क्या कुछ किया ये बताने के लिए हम इनको दावत देते हैं और दरमियान में से अब निकल जाते हैं और गुफ्तगू शुरू करेंगे। मोहम्मद सलीम रांझा, अस्सलाम वालेकुम मोहम्मद सलीम रांझा साहब।
वालेकुम अस्सलाम जी।
तो सुनाइए, ये क्या कहानी है, कहाँ है ये गांव और क्या कैसे यहाँ तक पहुंचा ये गांव?
हमारा गांव मोटरवे से 15 किलोमीटर दूर है, लेकिन मुझे याद है कि इस गांव में से 18 मील दूर किस जमाने में पक्की सड़क होती थी। यहाँ से फोन जो था वो कम से कम 20 मील दूर था। यहाँ स्कूल नहीं थे, यहाँ अस्पताल नहीं थे, लेकिन अल्लाह ने किया है कि आज अल्हम्दुलिल्लाह हमारा गांव चंद दहाइयों के बाद तरक्की का एक नया बाप लिख रह चुका है। और उसमें सबसे बड़ी खुशी ये है कि लोगों ने मिलजुल के किया है, और इसमें पाकिस्तान की चार बड़ी एनजीओ की बहुत बड़ी कंट्रीब्यूशन है, जिनमें सबसे पहले मैं हुवत का जिक्र करूंगा और शुक्रिया अदा करना चाहूंगा, उसके बाद काविश, उसके बाद तलीम फाउंडेशन, और उसके बाद अलावा अल खिदमत। इन्होंने इस इलाके के अंदर तब्दीली की कोशिश की है और अल्हम्दुलिल्लाह अब बहुत पॉजिटिव रिजल्ट्स आ रहे हैं।
तो इन सब गवर्नमेंट के अहम ओहदों पर फाइज रहे और साथ साथ इनके इन इदारों के बोर्ड के भी रुकन रहे, तो किस तरह ये सारा काम मुमकिन हो सका? आपने इनको दावत दी, वो खुद आए कैसे?
मैंने 1984 में सिविल सर्विसेज में आया, 84 से लेके 2000 तक सिविल सर्विसेज के साथ लव और हेट रिलेशनशिप जारी रही। मेरे वालिद साहब की भी बड़ी मजेदार जिंदगी है। मेरे वालिद साहब जब जेल में गए 23 साल की उम्र में, उससे पहले वो उन्होंने स्कूल नहीं गए थे। जब वो 6 साल के बाद वापस आए तो जेल से एमए करके वापस आए।
वाले साहब जेल क्यों
जेल
गए
को
थे?
एक फैमिली डिस्प्यूट था, उसकी वजह से वह वालिद साहब जेल में गए, और जेल में 6 साल के अंदर उन्होंने क्लास 1 से एमए तक कर लिया। उसके बाद उन्होंने लॉ किया, और लॉ के बाद आने का पहला काम यह किया कि मुझे और बाद में मेरी बहन को पढ़ाना शुरू कर दिया, और उसको हमें पहले सरगोधा लाए फिर लाहौर आए। मेरे वालिद साहब की स्टोरी V.S. नेपाल ने अपनी किताब बियॉन्ड बिलीफ में ली। अब्बू ने तालीम के ऊपर बहुत कंसंट्रेट किया और उसके साथ साथ ने जो कमाया उसको लोगों की खिदमत के लिए इस्तेमाल किया। 2000 में हम चार या पांच दोस्तों ने मिलके अखुवत शुरू की। आज अल्हम्दुलिल्लाह अखुवत दुनिया में सूद बगैर सूद के सबसे बगैर सूद के कर्जों का सबसे बड़ा इदारा बन चुका है। इसका पहला कर्जा मेरी बेगम तायरा शमशेर ने 10,000 रुपये से शुरू दिया था। सारी तरक्की हो रही थी, लेकिन इससे हमारा इलाका बिल्कुल मुस्तफीद नहीं था। मोटरवे के आने से पहले ये गांव जो सिलसिला सरगोधा में है, इससे लाहौर 6 घंटे और इस्लामाबाद 8 घंटे दूर था, लेकिन अल्हम्दुलिल्लाह अब लाहौर 1.5 घंटा और इस्लामाबाद 2 घंटे। 2009 में यहाँ पे हुकूमत ने काम शुरू किया, उसके लिए बुनियादी सरमाया मेरे वालिद साहब ने फराहम किया, और 2 साल उन्हीं के दिए हुए पैसों से बगैर सूद के कर्जे देते थे। 2010 11 में खूब ये सारे का सारा सरमाया हुकूमत को पेश कर दिया गया, और अब तक हुकूमत ने तकरीबन 4,500 या 5,000 बगैर सूद के कर्जे इस इलाके में दिए हैं, जिससे जो जो अमाउंट 38 करोड़ रुपया बनती है। आप इमेजिन कीजिए, एक गांव, एक यूनियन काउंसिल और उसके आसपास अगर 38 करोड़ रुपए बगैर सूद के पेश कर दिए जाएं तो कैसी तब्दीली आ जाएगी।
आबादी कितनी है इस गांव की?
आबादी इस गांव की 3,000 है, लेकिन अगर साथ बाकी गांव डाल लें तो तकरीबन 15-20 हज़ार बन जाती है। यही तब्दीली, यही बगैर सूद के कर्जा सरगोधा में तकरीबन 4 अरब रुपया 1,60,000 फैमिलीज में, यही वही चीज है जो अगर हम पूरे इस मुल्क में कर लें तो इंशाल्लाह यहाँ गुर्बत का और बेरोजगारी का कलाकमा किया जा सकता है। क्या है, हुकूमत बगैर सूद मस्जिद में के साथ एक कमरा लेके वहां बगैर सूद के कर्जे पेश करती है उन लोगों में जो अपनी तब्दीली, अपनी जिंदगी वो बदलना चाहते हैं और सूद भी नहीं लेना चाहते और भीख भी नहीं मांगना चाहते। इसी प्रोग्राम के तहत तकरीबन 140 अरब रुपया तकरीबन 4 मिलियन लोगों में पूरे मुल्क में दिया जा चुका है, सुस्त से लेके गवादर तक। अखुवत के बाद दूसरी जो तब्दीली आई, यहाँ पे आसपास अस्पताल नहीं थे, अस्पताल थे तो वहां डॉक्टर नहीं था, डॉक्टर होता था तो दवाई नहीं होती थी। तो काविश ने
अपना दूसरा टेलीमेडिसिन सेंटर 2014 में यहाँ शुरू किया। टेलीमेडिसिन सेंटर के जरिए एक लैपटॉप, एक डिस्पेंसर, लैपटॉप के जरिए एक क्वालिफाइड डॉक्टर से उस गांव से तकरीबन 200 या 300 किलोमीटर दूर लाहौर के गुलाम देवी अस्पताल में डॉक्टर से रब्ता करता है और पेशेंट की पूरी तफसीलात और उसका जो मेडिकल रिकॉर्ड है उसको पेश करता है।
वीडियो के जरिए? वीडियो के जरिए?
जी जी, वीडियो के जरिए। उसकी बेसिस पे डॉक्टर उसको दवाई सजेस्ट करता है। 30 रुपए की पर्ची में कंसल्टेशन और दवाई दोनों उस मरीज को पेश कर दी जाती है। हमारे इस गांव में तकरीबन 500 से 600 पेशेंट पर मंथ ट्रीट होता है और उसी गांव में से काविश ने उसी गांव को एक एम्बुलेंस भी डोनेट की है। अगर किसी मरीज की हालत ज्यादा खराब हो तो उसको इमिजिएटली तहसील के या डिस्ट्रिक्ट हेडक्वार्टर हॉस्पिटल में पहुंचा दिया जाता है। फिर इसके बाद क्या हुआ जी के POBT ने यहाँ पे आईज के ऑपरेशन शुरू किए। वो लोग जो अफोर्ड नहीं करते लेकिन जिनको मोती की प्रॉब्लम है तो प्रिवेंशन ऑफ ब्लाइंडनेस ट्रस्ट ने यहाँ लगातार कैंप लगाए और उससे इलाके के जो लोग जिनकी आंखें खराब थी और मोती का इलाज नहीं और वो अफोर्ड नहीं करते थे शहरों में आके करना, तो उनके ऑपरेशन होना शुरू हो गए। चौथी तब्दीली जो वहां पे आई, स्कूल था बड़े अरसे से बना हुआ लेकिन वहाँ क्वालिटी एजुकेशन नहीं करती थी, टीचर्स का वहां पे आके रहना और बहुत से इलाके के जो बड़े मतवल जमींदार थे वो अपने बच्चों को इस्लामाबाद ले जाते या लाहौर या सरगोधा ले जाते हैं पढ़ाने के लिए। जो टीचर हमारे हैं चूंकि उनकी पीरियोडिकली टीचर्स ट्रेनिंग नहीं होती इसलिए उनका खासतौर पे गांव में उनका स्टैंडर्ड दिन ब दिन नीचे जा रहा है। तालीम फाउंडेशन ने बलूचिस्तान में इंग्लिश मीडियम को एजुकेशन ग्रामर स्कूल शुरू किए और उसके बाद उनको लिंक किया नेट के जरिए इस्लामाबाद और कराची के टीचर्स के साथ। हमने भी उनसे दरख्वास्त की कि हमारे गांव में आप एक सरकारी स्कूल के अंदर ई लर्निंग का सेंटर बना दें। उन्होंने एक स्मार्ट बोर्ड, एक लैपटॉप और एक इंटरनेट डिवाइस डोनेट की जिससे अब टीचर इस्लामाबाद और कराची से हमारे गांव में पढ़ाते हैं। वीडियो कंटेंट की जो एग्जिस्टिंग वीडियो कंटेंट की बेसिस पे जो एग्जिस्टिंग टीचर था उसका रोल ज्यादा अब एक कोऑर्डिनेटर जैसा हो गया है। मैं आपको बड़ी मजेदार बताऊं कि मार्च के महीने में जो उन्होंने कोरोना के बारे में पढ़ाया वो इस्लामाबाद और लाहौर के बेहतरीन स्कूलों के अंदर भी वो प्रेजेंटेशन नहीं थी जो मार्च के अंदर एक दूर दराज गाँव के एक सरकारी स्कूल के अंदर कोरोना के ऊपर प्रेजेंटेशन दिखाई गई थी बच्चों को।
तो यूं ये सफर यहाँ तक पहुंचा। तो इस वक्त आप अगर कहें कि अगर मैं आपसे ये पूछूं कि इस गांव को आप कैसे एक मॉडल गांव कहेंगे तो आप क्या कहेंगे?
मधुमा, अगर आप अगर एक गांव में बगैर सूद के कर्जे दे के लोगों को बेरोजगार किया जा सकता है तो पूरे मुल्क में क्यों नहीं किया जा सकता? आप सोचिए अगर एक गांव से हम एक यूनियन काउंसिल को एक यूनियन काउंसिल को अनएम्प्लॉयमेंट फ्री कर दें, एक यूनियन काउंसिल के बाद एक तहसील, एक जिला, एक डिवीजन, एक सूबा और मुल्क, एक सफर है। इस गांव को सिलेक्ट करने के लिए जो एक ये थी कि अब एक मिसाल, हम जब सारे बैठते हैं रात को हम आइडियाज डिस्कस करते हैं लेकिन आइडियाज से कुछ नहीं होता जब तक वो आइडिया इम्प्लीमेंट नहीं होता। ये सारे आइडियाज इंडिपेंडेंटली हो रहे थे, इनको जरूरत थी कि इनको इकट्ठा एक जगह पे शोकेस किया जाए। अल्हम्दुलिल्लाह अब ये शोकेस हो चुका है। इसकी रेप्लिकेशन कसूर में भी मियां आमिर महमूद साहब ने पूरी यूनियन काउंसिल में कर दी, इसकी रेप्लिकेशन थर में हुई, इसकी रेप्लिकेशन और बहुत जगह पे शुरू हो गई है। जरूरत यह है कि हम एक गांव में एक लैपटॉप और एक डिस्पेंसर के जरिए ई हेल्थ शुरू कर दें, हम उसी गांव के स्कूल में ई लर्निंग शुरू कर दें, हम उसी गांव के अंदर बगैर सूट के कर्जे दे दें, हम उसी गांव में एम्बुलेंस दे दें, तो आप ये देखिए कि हमारे अपने गांव में इससे अर्बन रूरल माइग्रेशन रुक जाएगी, اس سے بہترین فیسلٹیز گاؤں کے اندر ملنا شروع ہو جائیں گی. اس سے جو بے روزگار, اس وقت پوری قوم بے روزگاری کا رونا روتی ہے, سرکاری نوکریوں کے پیچھے بھاگتے ہیں, ہم لوگ اگر انٹرپرینیورشپ ان گاؤں کے اندر پیدا کر دیں, اس سے ویلیو چین سسٹم ڈیولپ ہو جائے گا ایگریکلچر کے اندر. ایک چیز جو میں اس میں اور مینشن کر رہا ہوں, حکومت نے جو قرضے دیے اس میں فارمنگ کے لونز بڑے امپورٹنٹ ہیں. حکومت نے مائکرو انٹرپرینیورشپ کے بعد بغیر سود کے قرضے دیے. اب فارمر کو کیا ہوتا تھا کہ فارمر نے مہنگی چیز ان پٹ کے طور پہ لینی ہوتی تھی, ادھار لینی ہوتی تھی, اور جب اس کی فصل آتی تھی تو اس کو وہ سستی بیچنا پڑتی تھی. لیکن اب حکومت کے ایگریکلچر لونز کی وجہ سے وہ وقت کے اوپر 25,000 روپیہ عربی اور 40,000 روپیہ خریف کے حساب سے قرضے لیتے ہیں, اپنی فصل اگاتے ہیں, اور اس کے بعد جب واپس آتی ہے تو فصل کے جب ڈویژنس واپس آتے ہیں تو وہ اپنا قرضہ پے باک کر دیتے ہیں. اسی طریقے ہمارا اگلا جو پروگرام ہے, انشاءاللہ ہم نے حکومت سے ریکویسٹ کی ہے کہ اس کو ماڈل ولیج بنائیں. اس میں بغیر سولر ٹیوب ویلز آئیں گے انشاءاللہ, گھروں کے اندر فریش سسٹم آئے انٹروڈیوس کرائیں گے, گھروں کے اوپر سولر جہاں چاہیے ہوں گے وہاں کرائیں گے, ہینڈی کرافٹس کا ایک سسٹم بنائیں گے اور اس کو لنک کریں گے انشاءاللہ ای کامرس کے ساتھ. تو اگر یہ ایک گاؤں تبدیل ہو سکتا ہے تو مجھے کوئی ہچکچاہٹ نہیں ہے کہ اس سے ہمارے ضلع, ہمارے ڈویژن اور ہمارا پورا ملک تبدیل ہو سکتا ہے. اب تو جی جو خوشی کی بات یہ کہ جب آپ ہم رات کسی وقت گلی میں سے گزرتے ہیں تو کئی دکانوں کی جو سیلز پرسن ہیں یا مالکان ہیں وہ خواتین ہیں.
بہت شکریہ محمد سلیم رانجھا.
میری تو یہ خواہش ہوگی کہ تربت کے ایک دور دراز جھگی والے گاؤں میں بھی ٹیلی میڈیسن سینٹر ہو, بروغل چترال میں بھی ای لرننگ ہو, اور تھرپارکر کے اندر بھی یہی فیسلٹیز ہوں جو ہمارے گاؤں میں ہیں. اور میری ہمارے بہت سے پاکستانی امریکہ میں ہیں, برطانیہ میں, صرف اپنے اپنے گاؤں کو اس طرح کرنا شروع کر دیں. اگر ہم 10,000 لوگ 10,000 گاؤں بدل دیں تو کوئی وجہ نہیں باقی لوگ گاؤں نہ بدلے جائیں.
محمد سلیم رانجھا, آپ نے اپنے گاؤں کی وان میانا گاؤں کی کہانی سنائی, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بہت شکریہ.
ہم جب خوف کو بے نقاب کرتے ہیں, ہم جب سوال اٹھاتے ہیں, ہم جب ان کی آواز بنتے ہیں جن کی کوئی نہیں سنتا, تو فرق پڑتا ہے. فرق پڑتا ہے آزاد صحافت سے. ہم ہیں وائس آف امریکہ, ہمارے لیے آزاد صحافت اہم ہے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آج کے خصوصی شو کے ساتھ. اور اس وقت ہمارے ساتھ ٹیلیفون پر موجود ہیں تعلیم فاؤنڈیشن کے ڈائریکٹر آپریشنز, جو کہ ای لرننگ کا ایک بہت بڑا ایک ادارہ ہے, جو کہ پاکستان کے بہت سارے سینکڑوں اسکولوں میں جو ای لرننگ کا سسٹم لانچ کر رہا ہے. تو ان سے بات کرتے ہیں اور ان سے پوچھتے ہیں کہ وان میان کے اسکول میں انہوں نے کب یہ سسٹم لانچ کیا, اور اس کے ساتھ ساتھ اور کتنے اسکولوں میں یہ سسٹم جو ہے ای لرننگ کا یہ لانچ کر چکے ہیں. السلام علیکم ڈاکٹر انیس فاروقی صاحب.
وعلیکم السلام میڈم.
جی بتائیے کہ جو وان میانا گاؤں ہے جو اب ایک تقریباً ماڈل گاؤں بن چکا ہے, اس میں آپ نے کب یہ ای لرننگ کا سسٹم لانچ کیا اور کیسا جا رہا ہے یہ سب سسٹم؟ اور اس کے ساتھ ساتھ آپ یہ بھی بتائیے کہ پاکستان بھر میں اور کتنے اسکولوں میں آپ نے ای لرننگ کا یہ سسٹم قائم کیا ہے تعلیم فاؤنڈیشن کے زیر اہتمام؟
اور تعلیم فاؤنڈیشن کا جو انیشیٹو ای لرننگ کا تھا یہ 2015 کے اوائل میں اسٹارٹ ہوا تھا بلوچستان سے. ہمارے چیئرمین ہیں ڈاکٹر ظفر اقبال قادر صاحب, انہوں نے ای لرننگ اسٹارٹ کی تھی بلوچستان کے ان دور افتادہ علاقوں میں جہاں آپ تصور بھی نہیں کر سکتے کہ انٹرنیٹ اتنی بہترین طریقے سے وہاں جا سکتا ہے اور اتنی زبردست طریقے سے ای لرننگ کا جو پلیٹ فارم ہے وہاں پر کام کر سکتا ہے. تو بیسیکلی انیشیٹو تھا ڈاکٹر ظفر اقبال قادر صاحب کا, اور وہاں سے سفر الحمدللہ بلوچستان کے مختلف 8 اضلاع میں کم و بیش چل رہا ہے الحمدللہ، اور آج اسلام آباد کے 10 اسکولوں میں الحمدللہ اس سسٹم کو ہم لانچ کر چکے ہیں، اور انہی میں وان میانا اسکول کی اگر ہم بات کریں تو آپ یوں سمجھیں کہ کرونا کی وجہ سے جس گلوبلی جو پریکٹسز اب ہو رہی ہیں کہ بچوں کو آن لائن پڑھانے کے لیے، آن لائن کانٹینٹ کے تھرو پڑھانے کے لیے، تو یہ وہ سسٹم الحمدللہ جو جنوری 2019 میں الحمدللہ میں اور میری ٹیم تعلیم فاؤنڈیشن کی ہم بان میانا اسکول گئے اور وہاں کے گورنمنٹ سینٹرل پرائمری اسکول کے اندر ہم نے الحمدللہ سسٹم کو انسٹال کیا، اور جسٹ آپ مطلب یہ سوچ سکتے ہیں کہ انٹریکٹیو لرننگ سولوشن میں اسمارٹ بورڈ کے اوپر اسمارٹ کانٹینٹ کے ساتھ اسلام آباد سے 250 کلومیٹر دور بچے بیٹھ کے الحمدللہ مستفید ہو رہے ہیں، اور جس کی دنیا آج پریکٹس کر رہی ہے لیکن وہ اس لیول پر کوشش کر رہے ہیں سسٹم میں بہتری لانے کی، لیکن تعلیم فاؤنڈیشن کو خاصیت حاصل ہے کہ الحمدللہ دے آر پائنیئرز ایٹ اسکول لیول بائی پرووائڈنگ انٹریکٹیو لرننگ اینڈ ای لرننگ الحمدللہ ایٹ اسکول لیول۔
تو اس وقت جو آپ کا جو پروجیکٹ خاص طور پر وان میانا میں ہے، اس میں اسٹوڈینٹس کو کیا کیا کس طرح سے پڑھا رہے ہیں، کیا فیسلٹیز ان کو اویلیبل ہیں؟
اس میں بیسیکلی انگلش، میتھ، سائنس بچوں کو بنیادی طور پہ پرائمری اسکول، کیونکہ پرائمری اسکول ہے جو جس میں ہم نے انسٹالیشن کی تھی، اور الحمدللہ بچوں کے اندر جب ہم لرننگ پوائنٹ آف ویو سے بات کرتے ہیں اور 21st century اسکلس کی جب ہم بات کرتے ہیں تو آج کا جو بچہ ہے چاہے وہ دیہات میں رہنے والا ہو یا شہر میں رہنے والا ہو، ان کے پاس سہولیات ہوں یا نہ ہوں، ٹیکنالوجی کا جو ایکسپوجر ہے وہ تمام دنیا میں تقریباً بہت تیزی سے بڑھ رہا ہے، اور خاص کر کے اگر ہم دیکھیں تو ٹیلنٹ کی اگر ہم بات کریں تو دیہات کے بچوں کو صرف اپرچونیٹیز ملنے کی دیر ہوتی ہے، ادروائز ان کی بھی جو الحمدللہ جو پرفارمنس ہے بہت ہی زبردست ہوتی ہے۔ اور میرا اپنا جو ایکسپیرینس تھا الحمدللہ جب ہم 2019 جنوری میں جب انسٹالیشن ہم نے کی وہاں پر، تو مجھے آج بھی یاد ہے وہ دن کے بہت شدید بارش ہو رہی تھی، اور جب انسٹالیشن کے لیے میں اور میری ٹیم گئے تو کم و بیش کو اثر کیا مغرب کے تقریباً ٹائم ہو چکا تھا درمیان، پر تقریباً اسکول کے بچے وہاں پر ویٹ کر رہے تھے، وہ ٹیم آ رہی ہے اسلام آباد سے جنہوں نے سسٹم انسٹال کرنا ہے اور ہم نے نئے طریقے سے پڑھنا ہے، تو الحمدللہ آج وہ بچے 21st century اسکلس جن میں ہم کمیونیکیشن کی بات کرتے ہیں، کوآپریشن کی، کوآرڈینیشن کی، پریزنٹیشن کی، پریشر ہینڈلنگ کی، یہ تمام تر چیزیں الحمدللہ اس ٹیکنالوجی کے ذریعے تعلیم فاؤنڈیشن نے ان بچوں کو پلیٹ فارم مہیا کیا ہے، جیسے انگلش، میتھ، سائنس اور اردو اور اسلامیات تھرو ٹیکنالوجی بچے آج دیہات میں بیٹھ کے پڑھ رہے ہیں الحمدللہ۔ اور سب سے اچھی چیز مجھے دیکھ کے بہت خوشی ہوئی اس وقت کہ جب COVID-19 کی صورتحال میں انہی بچوں کو جب اسی ٹیکنالوجی کے ذریعے مختلف ویڈیوز دکھائی گئی جس میں انہیں آگاہی دی گئی کہ کرونا کے بارے میں انفارمیشن دی گئی، کرونا سے بچاؤ کی تدابیر دی گئی، کنونشنلی تو آپ بلیک بورڈ یا وائٹ بورڈ کے اوپر یہ بچوں کو سنا رہے ہوتے ہیں کچھ نہ کچھ یہ بتاتے ہیں، تو ان بچوں کو جب یہ ویڈیوز دکھائی گئی اور ان بچوں سے پریزنٹیشن کروائی گئی تو جسٹ آپ امیجن کریں کہ وہ کیا لیول ہوگا بچوں کا الحمدللہ، ان کی ایکسائٹمنٹ کا، ان کی انڈرسٹینڈنگ کا، اور پھر پریکٹسز کو جو ہے نا وہ ایزیلی اڈاپٹ کرنے کا لرننگ پوائنٹ آف ویو سے۔ تو وہ مجھے بہت خوشی ہوئی اس وقت دیکھ کے جو کہ COVID-19 کے ارلی ڈیز تھے جب اسکولز ری اوپن تھے۔
سوری، اب تک جو آپ کا یہ ای لرننگ سسٹم ہے پاکستان کے کتنے اسکولوں میں، وہ پرائمری ہیں، سیکنڈری ہیں، ہائی سیکنڈری ہیں، کن میں یہ لانچ ہو چکا ہے سسٹم اور کتنے اسٹوڈینٹس اس سے استفادہ کر رہے ہیں؟
تعلیم فاؤنڈیشن کے ہمارے اپنے جو اسکول ہیں، ہماری آرگنائزیشن کے الحمدللہ 8 اسکول ہیں بلوچستان میں، اور کم و بیش 4000+ اسٹوڈینٹس ہیں، اور جب ہم بات کرتے ہیں بلوچستان کی جس میں نورالائی، قلعہ سیف اللہ، مسلم باغ، پشین، سوئی، تو ان علاقوں کی جو آبادی ہے بنیادی طور پر وہ بہت کم ہے، تو ان علاقوں میں 4000 کی اگر ہم بات کرتے ہیں سمجھ لیں 8 شہروں میں، ہمارے 8 اسکولوں میں، تو یہ بہت بڑا نمبر ہے ان ٹرمز آف وین وی ٹاکنگ اباؤٹ بلوچستان۔ اچھا، اسی طرح جب فیڈرل گورنمنٹ کی ہم بات کرتے ہیں تو فیڈرل گورنمنٹ میں کم و بیش کو 10 اسکولوں میں ہم لگا چکے ہیں، اور اس سے ای لرننگ کو ہم نے الحمدللہ جتنے بھی اسلام آباد گورنمنٹ، فیڈرل گورنمنٹ کے انڈر کو 423 اسکولز اینڈ کالجز ہیں، اور گریجولی تعلیم فاؤنڈیشن نے مرحلہ وار ان تمام اسکولس کو اکوپ کرنا ہے اپنی اسی ٹیچنگ میتھڈالوجی اور ٹیچنگ ٹولس کے ذریعے۔ اس کے علاوہ مطلب کافی سارے اسکول ایسے ہیں جو الحمدللہ گریجولی ہمارے اس پلیٹ فارم کے اوپر آ رہے ہیں۔
شکریہ ڈاکٹر انیس فاروقی صاحب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا، آپ تعلیم فاؤنڈیشن کے ڈائریکٹر آپریشنز ہیں اور اسلام آباد سے آپ نے ہمارے پروگرام میں شرکت کی، اور بڑی تفصیل سے آپ نے بتایا کہ وان میانا گاؤں میں آپ نے کس طرح ای لرننگ کا اسکول سسٹم جو ہے وہ لانچ کیا، اور کس طرح آپ کا ادارہ پاکستان کے سینکڑوں اسکولوں میں
ये जो ई लर्निंग का सिस्टम है ये नाफिज कर चुका है। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया। इस वक्त हमारे साथ मौजूद हैं वान म्याना गाँव के एक काश्तकार जिनका नाम है मोहम्मद यूसुफ, और इन्होंने इसकी फाउंडेशन से, अख़ुवत फाउंडेशन से एग्रीकल्चर लोन लिया, और इससे इनको क्या फ़ायदा हुआ इनसे पूछते हैं। अस्सलाम वालेकुम मोहम्मद यूसुफ साहब।
वालेकुम अस्सलाम।
मोहम्मद यूसुफ बताइए कि आप क्या करते हैं और कब आपने कर्जा लिया, अख़ुवत फाउंडेशन ने दिया और फिर उसका आपको क्या फ़ायदा हुआ?
मैं पहले 10,000 मिला था वहाँ से, उससे फायदा हुआ, बहुत फायदा हुआ, फसलें में बहुत फायदा हुआ, बीजिए थे 10,000 खाद भी ले थे, बहुत अच्छा फायदा हुआ। मैंने स्मार्टफोन 3 दफा लिया है।
अच्छा, तो क्या कितना फायदा हुआ, क्या बोते हैं आप, क्या काश्त करते हैं?
हम पहले कनक बीजी थी, बाद में मुंजी बीजी थी, जो जो फसल होती है।
अच्छा,
उससे बहुत अच्छा फायदा हुआ, इनका शुक्रिया अदा करते हैं। स्मार्टफोन भी दिया था, हाँ जी मिला है, उसमें मंडी रेट भी होते हैं, खाद बीज के भी सब, मौसम का सूरत हाल पाल चली जाती है।
अच्छा, यानी जो आपको स्मार्टफोन मिला उसमें आपको सारी मालूमात मिलती हैं।
मंडी रेट को पता चल जाता है, मौसम को पता चल जाता है, जो जिस चीज की जरूरत है ना पता चल जाता है, सब उसमें फंक्शन है।
अच्छा, तो उसकी मदद से फिर आप अपने खेतों को उसके मुताबिक काश्त करते हैं।
जी जी, बीज को पता करना हो, किसी चीज को, मौसम को पता करना हो।
तो ये
फंक्शन जी।
अच्छा, तो ये बताइए कि जब आपको ये कर्जा नहीं मिला था तो आपकी क्या हालत थी?
बहुत किसी से कर्जा और से लेना पड़ता था, सूद पे लेना था, इधर सूद भी नहीं है इसमें।
अच्छा, और कर्जा आप वापस भी कर देते हैं?
इंशाल्लाह कर्जा ना दे देते हैं, जो जो फसल 6 महीने की होती है फसल, ये कर्जा वापस कर दिया जाता है, फिर जरूरत हो फिर ले ली।
तो कितनी मुश्किल नहीं होती कर्जा लेने में, कितनी देर में कर्जा मिल जाता है?
जैसे आप जल्दी वापस कर देना, फसल सही अच्छी हो जाए, फायदा हो जाता है ना इनसे कर्जा लेने से, नहीं हो जाए फसल खत्म हो जाए ना, दूसरी बीज नहीं हो तो फिर वापस खरीदा।
और जो जो गांव वाले हैं वो भी आपकी तरह कर्जे ले रहे हैं, उनका क्या हाल है?
जी सब ले रहे हैं।
इस वक्त हमारे साथ मौजूद है वान म्याना गांव की एक खातून नसीम, इनका नाम है, और ये करियाना की एक दुकान चला रही हैं, और इन्होंने भी लोन लिया और लोन से इनको फायदा हुआ, तो इनसे बात करते हैं।
जी पहले जी मैं 10,000 लिया, फिर 15,000, फिर 3,000, फिर जी 25, मोर 3 जी, मोर जी मैंने 50 दिता, ना हूं जी 40,000 दिता इन्हें जी, मैं 7वीं किस्त पहली तारीख तारी गया
जी। ये थी वानमियान गांव की कहानी की एक किरदार नसीम बीबी, जिन्होंने बताया कि किस तरह वो और उनके गांव की दूसरी खवातीन बिला सूद कर्जों की मदद से अपने मुख्तलिफ किस्म के कारोबार चला रही हैं। उन्होंने खुद भी 7 बार कर्जा लिया, जो 15 से 30, 25, 40 या 50 हज़ार रुपये पर मुश्तमल था, और इसकी मदद से वो अपनी दुकान भी चला रही हैं और अपने बच्चे भी पढ़ा रही हैं। और उन्होंने ये भी बताया कि किस तरह वो सब ख़वातीन पहली तारीख को कर्ज़ा वापस कर देती हैं, और इस कारोबार की मदद से वो बहुत खुश हैं। और उनका शौहर, उन्होंने बताया कि वो भी दर्जी का काम करता है, और उससे पहले वो बहुत मुश्किल में थी और जिसकी वजह से वो बहुत परेशान थी, लेकिन अब वो बहुत खुश हैं। तो इसके साथ ही वान म्यान गाँव की ये कहानी अब ख़त्म होती है।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील आज के खसूसी शो के साथ। और अब कराची में मानसून के दौरान पाकिस्तान की आला अदालत की जानिब से हिदायत के बारे में हमारे साथी नफीसा हूद भाई की ये रिपोर्ट।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं नफीसा हूद भाई। इस प्रोग्राम में हम पाकिस्तान की आला अदालतों के कराची के लिए मानसून के दौरान हिदायत पर बात करेंगे। जुमेरात को पाकिस्तान की आला अदालत ने पिछले दिनों कराची की सड़कों और शाहराहों पर पानी जमा होने के पेश नज़र बरसाती नालों की सफाई और तजावजात हटाने का काम कुदरती आफतों से निमटने का कौमी इदारा NDMA को 3 माह के लिए सौंपा। साथ ही अदालत ने सिंध हुकूमत से कहा कि उन्हें NDMA से पूरा تعاون کرنا ہوگا۔ اس پیشی میں کراچی کے کمشنر نے کورٹ کو دیے گئے اپنے بیان میں کہا کہ انہیں برساتی نالوں سے تجاوزات ہٹانے میں مخالفت کا سامنا ہے۔ اس موضوع پر سنیے ڈائریکٹر جنرل میٹ آفس محمد ریاض۔ صوبے میں قدرتی آفتوں سے نمٹنے کا ادارہ پی ڈی ایم اے کے ڈائریکٹر سلمان شاہ اور کراچی میں سپریم کورٹ کے وکیل شہاب استو سے گفتگو۔ ریاض صاحب، سب سے پہلے تو آپ یہ بتائیں کہ اس وقت آپ کی کیا پیشن گوئی ہے میٹ آفس کی طرف سے کہ اگلے چند روز میں کتنی بارش ہوگی اور کہاں کہاں ہوگی؟
ابھی جو ایکسپیکٹ کر رہے ہیں سندھ میں دوبارہ ایک سسٹم آنے والے دنوں میں ایکسپیکٹ کر رہے ہیں، لیکن کچھ آئسولیٹڈ فالز ہیوی ہو سکتے ہیں، لیکن اتنا انٹینسٹی کا نہیں ہے۔ سملی البتہ خاص کر جو ایسٹرن ساؤتھ ایسٹرن کے جو ڈسٹرکٹس ہیں، تحصیلز ہیں جس میں نگر پارکر پارکر، ان علاقوں میں تھوڑی بہت اس کی انٹینسٹی بڑھ سکتی۔ ابھی چونکہ ایک اسپل ہوا ہے، ایک اس میں ڈیفینیٹلی بارش زیادہ ہوئی ہے، اور آگے بھی اس قسم کے سسٹم ہو سکتے ہیں، یہ نہیں ہے کہ بالکل یہی فائنل ہے۔
جی، لیکن کیونکہ آپ کو معلوم ہے کہ کراچی خاص طور پہ بری طرح سے متاثر ہوا ہے بارشوں میں، سپریم کورٹ نے بھی اس معاملے کو اٹھایا ہے اور چیف جسٹس گلزار احمد نے صوبائی حکومت سے کہا ہے کہ وہ برساتی نالوں کی صفائی اور تجاوزات وغیرہ کا کام این ڈی ایم اے کے حوالے کریں۔ تو اس سلسلے میں ہمیں جوائن کیا ہے سپریم کورٹ کے وکیل شہاب استو نے۔ اور شہاب استو، آپ بتائیں، آپ پچھلے جو چیف جسٹس ہیں ان کے ساتھ بھی کام کرتے رہے ہیں، یہ جو اس وقت چیف جسٹس نے آرڈر دیا ہے اس کے بارے میں آپ کی کیا رائے ہے؟
دیکھیں، کراچی میں تقریباً 500 کے قریب نالے ہیں، چھوٹے بڑے نالے، لیکن جو بڑے نالے ہیں، جو ڈرینیج کا جو مین سسٹم ہے، وہ تقریباً 34 بڑے نالے ہیں جو پوری کراچی کا جو ڈرینیج ہے وہ وہاں سے مینیج ہوتا ہے۔ اب انفارچونیٹلی آپ دیکھیں کہ یہ تقریباً سارے نالے جو ہیں وہ ان کے اوپر بری طرح سے انکروچمنٹ ہو چکی ہے، جس کی وجہ سے جو ہیوی مشینریز آپ کو چاہیے ڈریجنگ وغیرہ کے لیے، نالوں کی صفائی کے لیے، اس کو ایکسیس ہی نہیں ملتی۔ تو آپ پھر فزیکلی بیچارے لوگ وہ ان گندے نالوں میں جو ہے وہ جا کے وہ صفائی کرتے ہیں، اور وہ بالکل ناکافی ہے، اور بلکہ اس کا کوئی فائدہ ہی نہیں ہے۔ حالانکہ میں بالکل یہ بات آن ریکارڈ کہہ رہا ہوں کہ ہر سال 50-60 کروڑ روپیہ، کبھی کبھی 70 کروڑ روپیہ بھی جو ہے وہ کے ایم سی کو ملتا ہے صرف نالوں کی صفائی کے لیے، لیکن چونکہ وہاں پہ صفائی کے لیے جو آپ کو اکوپمنٹ چاہیے، جو آپ کو فیسلٹی چاہیے، وہ آپ وہاں تک پہنچا ہی نہیں سکتے، کیونکہ نالے جو ہیں وہ بری طرح چاروں طرف سے ان پہ انکروچمنٹ ہے، بے تحاشا ہزاروں کی تعداد میں گھر بن گئے ہیں، اور وہاں پہ آپ ان لوگوں کو اٹھا نہیں سکتے۔ اب اگر آپ سپریم کورٹ نے جو ابھی آرڈر کیا ہے این ڈی ایم اے کو، تو ہو سکتا ہے وہ اپنا کر سکتے ہیں، لیکن گورنمنٹ آف سندھ کے لیے مسئلہ یہ ہے کہ گورنمنٹ آف سندھ کے لوگ، خاص طور پہ پولیس اگر وہاں جاتی ہے تو وہاں پہ ان پہ حملہ ہو جاتا ہے، لوگ ان کو آگے نہیں آنے دیتے، اور اگر کوئی لا اینڈ آرڈر کی سچویشن خراب ہو جاتی ہے، کوئی ایسا یوز آف فورس ہوتا ہے یا کوئی کیجولٹی ہو جاتی ہے، تو پھر وہ مسئلہ پولیٹیکل ہو جاتا ہے۔
اور اس وقت ہم پی ڈی ایم اے کے ڈائریکٹر سندھ سلمان شاہ سے بات کرتے ہیں۔ آپ بتائیے کہ سپریم کورٹ نے جو کہا ہے کہ این ڈی ایم اے کراچی میں بارشوں سے نمٹنے کا کام اگلے 3 ماہ کے لیے کرے گا، اس پر آپ کیا کہنا چاہیں گے؟
دیکھیے جی، وہ کراچی کے ڈرینیج اور سیویج، جو اسٹارم واٹر ڈرینیج ہے اور سیویج، وہ مکس ہو چکی ہے۔ اس کی کیپیسٹی جو ہے اس کی، وہ 30 mm کی بارش سے زیادہ وہ ڈرین آؤٹ کرنے کی اس کی کیپیسٹی پہ ڈیزائن ہی نہیں ہے۔ اس لیے جو ایک سسٹم جو ڈیزائنڈ ہی نہ ہو، اس کو ری ویمپ کرنے کے لیے، اس کو ری ڈیزائن کرنے کے لیے، اس کو ماڈیفائی کرنے کے لیے، اس ٹائپ کی اب نارمل بارشوں کے لیے، تو اس کے لیے ایک ہیوج انویسٹمنٹ چاہیے، اس کے لیے پراپر اس کے لیے ایک سسٹم چاہیے جو کہ اس کو ڈیزائن کر سکے، اور اس کے بعد پھر اس کو امپلیمنٹ کر سکے، جس کی ایک ہائر، بہت ہائر سائڈ آف انویسٹمنٹ بھی اس کے لیے ریکوائرڈ ہے۔ کچھ جو علاقے جو ہر سال پاپ اپ ہوتے ہیں، جیسے لاسٹ ایئر آپ کو یاد ہوگا سادی ٹاؤن والا ایشو ہوا تھا، وہاں پہ پانی آیا تھا تو اس کو ریزالو کر لیا گیا. اسی طریقے سے کچھ اور علاقے اس طریقے جہاں پہ یوسف گوٹھ میں ہمیشہ پرابلم ہوتا ہے, یوسف گوٹھ میں ڈرینیج کے ایشو کو ریزالو کر لیا گیا. لیکن اوور آل پورے کراچی کی آپ بات کریں تو اس کو پھر پورا پر ری ڈیزائن کر کے اس کی کیپیسٹی کو بڑھانا اٹس اے کمبرسم ٹاسک, اس کے لیے گورنمنٹ کو دس رائٹ ٹائم پہ اس پہ کوئی ایکشن لے کے اور جو ہے کام کیا جائے.
جی جی ریاض صاحب یہ بتائیں, پچھلے دنوں ہم نے دیکھا کہ لاہور کا جو شہر ہے وہ بھی پانی سے بھر آیا, اور وہاں بھی جب ہم نے لوگوں سے بات کی تو ان کا خیال تھا کہ ملتے جلتے مسائل ہیں. آپ کے خیال میں جب آپ موازنہ کریں ان شہروں کا تو آبادی کا جو رول ہے وہ کتنا بڑا ہے کراچی جیسے شہر کے لیے؟
وہ ڈیفینیٹلی میں نے دونوں جگہ پہ دونوں جو بگ سٹی ہیں ہمارے دونوں میں میں نے کام کیا ہوا ہے, اور لیکن وی کین ناٹ جو کمپیئر ہے کراچی کو لاہور کے ساتھ نہیں کر سکتے, کیونکہ لاہور میں کافی حد تک کام ہو چکے ہیں, وہاں پہ پلانز کافی حد تک مطلب ہے. جس طرح کراچی جیسے ہمارے یہ پیرسٹر صاحب نے بتا دیا ہے بالکل وہاں پہ یہ چیزوں کی بہت زیادہ کمی ہے, اور جو بالکل ڈائیورس قسم کی جو پاپولیشن ہے وہ کراچی میں بالکل ہے, اس کو لاہور میں بھی ڈیفینیٹلی مطلب میں یہ نہیں کہتا کہ لاہور بالکل وہ ہے, وہاں پہ بھی اس قسم کے ایشوز ہے, لیکن وہ کافی حد تک وہاں پہ پانی بالکل آ جاتے ہیں جب ٹورنشل رین ہو جاتی ہیں تو وہاں پہ بھی, لیکن وہ میرے خیال میں 12 گھنٹے میں 8 گھنٹے میں بالکل اس کی ڈرین جو ہے وہ ڈرائی ہو جاتے ہیں, اور کافی حد تک پانی جو ہے نا بلکہ 24 آور سے پہلے وہ سیٹ اسائڈ ہو جاتے ہیں, ڈائیورس ہو جاتے ہیں, تو وہاں پہ کافی حد تک مینجمنٹ جو ہے وہ مطلب بالکل 100% تو میں نہیں کہہ سکتا, لیکن کمپیریٹولی لاہور جو ہے نا وہ اس میں مینجمنٹ ہے اور وہاں پہ کافی حد تک اس قسم کی فیسلٹیز بھی ہے.
شہاب استو, کیونکہ آپ سندھ کا بھی دورہ کرتے رہتے ہیں, اندرون سندھ دادو خاص طور پہ بہت زیادہ متاثر ہوا ہے, ابھی بھی بارشیں جب آئیں گی آپ کے خیال میں وہاں خاص طور پہ کیا احتیاط کرنے کی ضرورت ہے؟
دیکھیں آپ کو یاد ہوگا کہ 2010 میں 2012 میں بہت بڑے فلڈز آئے تھے یہاں پہ سندھ میں, اور بلکہ پورے پاکستان میں آئے تھے, لیکن سندھ میں بہت اس کا بہت بڑا نقصان ہوا تھا اور لاکھوں کی تعداد میں لوگ جو ہے وہ ڈسپلیس ہوئے تھے, اور اس وقت میں سمجھتا ہوں کہ جو ہمارا ایگریکلچر کا جو انفراسٹرکچر تھا, خاص طور پہ ریورس کا جو امبینکمنٹس تھے, اور جو اس زمانے میں جو جس طریقے سے تباہی ہوئی تھی, تو وہ ریہیبلیٹیشن آج تک نہیں ہو سکی ہے. تو اس کی وجہ سے ہوا یہ ہے کہ ہمارے جو ہمارا جو ریور انڈس سسٹم ہے سندھ کے اندر, وہ اس کی بہت خستہ حالت ہے. وہاں پہ جو پیسہ خرچ ہوتا ہے وہ کام کی کوالٹی کو مینٹین نہیں کرتے. وہاں آپ کو پتا ہے کہ مس مینجمنٹ اور کرپشن کی وجہ سے ہمارا بلکہ ایگریکلچرل انفراسٹرکچر بہت بری حالت میں ہے اس وقت. تو اس لیے میں کہتا ہوں کہ جب بھی خدا نہ خواستہ سندھ میں فلڈ, چاہے میڈیم لیول کا فلڈ ہو, تو اس کا نقصان بہت زیادہ ہوتا ہے. ابھی بتا رہے تھے ڈی جی صاحب کہ ہمارا جو یہ مونسون کا سسٹم ہے یہ تو کئی سالوں سے ہے, یہ کوئی اچانک ہونے والی بات تو نہیں ہے. ہر سال انفارچونیٹلی اسی طرح کے ہی پولیٹیکل ایشوز ہو جاتے ہیں.
ریاض صاحب, ایک ہمارے جو پڑوس کے ممالک ہیں انہوں نے پانی کو بچانے کا ایک طریقہ سیکھا ہے, آپ حکومت کو کس قسم کا مشورہ دیں گے؟
ہمارے ماشاءاللہ گورنمنٹ کے اندر کافی ویل ایکسپیرینس واٹر کے اوپر بڑے ماشاءاللہ ایکسپیرینس کے اور ایکسپرٹس ہے جو کر رہے ہیں. میرے خیال میں جس طریقے سے پہلا زمانے سے ابھی کافی حد تک بہتری آئی ہوئی ہے اور مینیج کر رہے ہیں, ان کے اوپر کام شروع ہے, تو اس میں مختلف جیسے مختلف ٹیکنیک سے کہ فلڈ سے کس طریقے سے اس کی مختلف ڈائیورشنز ہے, ان ایریاز میں پانی لے کے وہ جانا پڑتا ہے جہاں پہ پانی کی ضرورت ہے. پھر ایشوز ہے اربن فلڈز ہے, اس میں انڈر گراؤنڈ ٹینکس بنائے جاتے ہیں جس میں پانی کو سیو کیا جاتا ہے اور وہ آگے ریچارج کے طور پہ بھی کام کر جاتے ہیں. مطلب ٹاؤن پلاننگ جو ہے وہ بہت ہی امپورٹنٹ, مطلب مختلف, ایک رورل ایریا میں جو فلڈنگ ہے, دوسرا جو ہے نا اربن, تو جو زیادہ مسئلہ ہے ریور فلڈز کے بعد, یا بلکہ ریور سے بھی زیادہ جو پرابلمیٹک ایشو ہے وہ ابھی آج کل ہمارے اربن فلڈنگ کی ہوئے ہیں. تو اربن کی جو ہمارے جس طرح شروع سے مطلب ان پلان قسم کے سچویشنز آ رہے ہیں, تو اس کو پراپر جب پلاننگ ہوتی ہے, اربن کی پلاننگ ہے, مینجمنٹ ہے, اربن مینجمنٹ ہے, اربن پالیسیز ہے, یہ کافی ایسے چیزیں ہیں. جب یہ ٹاؤن پلاننگ ہے, یہ جب ہو جاتے ہیں تو ان میں سارے یہ کور ہو جاتے ہیں, ان میں سارے یہ چیزیں آ جاتے ہیں کہ کس طریقے سے اربن فلڈنگ کو سیو کرنا ہے, فلڈنگ کی پروٹیکشن کس طرح کرنا ہے, یا واٹر سیو کس طرح کرنا پڑتا ہے, ڈائیورشنز کیسے کرنی پڑتی ہے, یا جو انوائرمنٹل کنڈیشن ہے اس کو کس طریقے سے سیٹ کرنی پڑتی ہے, تو یہ سارے اس ٹاؤن پلاننگ میں انکلوڈیڈ ہوتا ہے, اٹس اے پارٹ آف دیٹ. اگر کوئی 8 لاکھ کیوسک کا کوئی فلڈ آ رہا ہے تو اس میں سے اگر ہماری کیپیسٹی 6 لاکھ کی ہے تو یہ 2 لاکھ کی کیپیسٹی کو ڈائیورس کرنا جو ہے وہ ہوتا ہے. تو اس پہ کام شروع ہے
شارٹ ٹرم میں, کیونکہ اس وقت چیف جسٹس نے یہ کہا ہے کہ کراچی کو این ڈی ایم اے کے حوالے کیا جائے. شہاب اس تو آپ بتائیے کہ کمشنر نے تو کہہ دیا ہے کہ ہمیں بہت زیادہ مشکلات ہیں تجاوزات ہٹانے پر, کیونکہ لوگ اس کی مخالفت کر رہے ہیں. آپ کیا دیکھتے ہیں کہ اب اگر این ڈی ایم اے نے اگلے 3 مہینے تک کراچی کی صفائی کا کام اپنے ذمے لیا, اس سے کیا تبدیلی آئے گی؟
دیکھیں, یہ ثاقب نثار صاحب نے 2019 کے جنوری میں آرڈر کیا تھا کہ پوری کراچی میں جتنے بھی نالے ہیں, بڑے نالے, ان کے اوپر جتنی بھی تجاوزات ہیں وہ آپ خالی کروائیں. انہوں نے بلکہ 3 مہینے کا یا 4 مہینے کا ٹائم بھی دیا تھا. آج ہم یہ 2018 کی بات کر رہا ہوں میں, آج 2 سال ہو گئے, تقریباً 2.5 سال ہو گئے, لیکن میں نہیں سمجھتا کہ شاید 5% بھی انکروچمنٹس ریموو ہوئی ہیں. اس کی وجہ وہی ہے کہ کراچی میں آپ جب بھی لا انفورسمنٹ کی طرف جاتے ہیں, اور اگر آپ چاہتے ہیں کہ اس شہر کو ٹھیک کرنا ہے, اس کے لیے جو بیسک جو پرابلمز ہیں اگر آپ اس کو ایڈریس کرنا چاہتے ہیں, تو فوراً یہاں پہ پالیٹکس شروع ہو جاتی ہے اور اپوزیشن پارٹیز وہ پریس کانفرنس کرنا شروع کر دیتی ہیں اور ان لوگوں کے ساتھ جا کے کھڑی ہو جاتی ہیں, اور وہاں پہ وہ پولیس والے, کیونکہ پہلے ہی پولیس فورس ہماری بہت زیادہ پولیٹیسائز اور ڈیمورلائز ہو چکی ہے, کئی سالوں کی اس کی پیچھے ہسٹری ہے, تو وہ کبھی بھی کام مکمل نہیں ہوتا. اب این ڈی ایم اے ایک نیشنل ادارہ ہے اور سپریم کورٹ نے آرڈر کیا ہے, بلکہ یہ دوسرا آرڈر ہے, پہلے ثاقب نثار کا صاحب کا آرڈر بھی جو ہے وہ ابھی تک ان فیلڈ ہے, تو اب گلزار صاحب نے آرڈر کیا ہے, تو اب کوئی وجہ نظر نہیں آتی کہ اس میں کوئی مزید آبسٹرکشن جو ہے پیدا ہو. لیکن پھر بھی میں سمجھتا ہوں کہ این ڈی ایم اے کے لیے بھی بہت بڑی چیلنج ہوگی, کیونکہ یہ ہنڈریڈز آف تھاؤزنڈز آف ہاؤسز چھوٹے موٹے بنے ہوئے ہیں, ان کو توڑنا اور پھر ان کو بے گھر کر دینا اور اچانک جو ہے یہ ساری چیزیں کر دینا 2-3 مہینے میں, اس کے لیے میں سمجھتا ہوں کہ جو یہ لاکھوں کی تعداد میں لوگ جو بیٹھے ہوئے ہیں, ان کو آپ کو پھر ریلوکیٹ کرنا ہے, ان کے لیے آپ کو لینڈ پرووائڈ کرنی ہے, اور ظاہر ہے کہاں رہیں گے یہ لوگ, تو پریکٹیکل پرابلمز ہیں.
اس پروگرام کو یہاں ختم کرتے ہیں اور آپ لوگوں کا شکریہ ادا کرتے ہیں. ڈائریکٹر جنرل میٹ آفس کے محمد ریاض, کراچی سے سپریم کورٹ کے وکیل شہاب استو, اور ہمارے ساتھ ہے پی ڈی ایم اے سندھ کے ڈائریکٹر سلمان شاہ, بہت شکریہ اور ہماری طرف سے خدا حافظ.
اور اب آخر میں پاکستان میں پولیو کی مہم کے بارے میں سبا شاہ خان کی یہ رپورٹ.
پاکستان میں ابھی پولیو ویکسین کا پہلا دور ختم ہوا ہے. تقریباً 8 لاکھ بچوں کو ان علاقوں میں جہاں زیادہ خطرہ ہے پولیو کی ویکسین دی گئی, اور یہ ان انتظامات کو حتمی شکل دینے کا بھی ایک اچھا موقع تھا جو ملک بھر میں پولیو ویکسین کی مہم شروع کرنے پر کیے جائیں گے. जो इस महीने के आखिर तक शुरू होनी है, और ये भी कि जब वो बच्चों को पोलियो के कतरे पिलाएंगे तो वो वालिदैन को कोविड के बारे में भी आगाही दे सकेंगे, ताकि सबको पता हो कि कोविड से कैसे बचा जा सकता है।
मुल्क की मुहिम के लिए इसे पूरा करने का इरादा और मुकम्मल आमादगी जरूरी है। तो आपके ख्याल में क्या ये चीजें पाई जाती हैं? और अब ऐसे इलाकों में भी पोलियो की निशानदेही की गई है जहां पहले पोलियो नहीं था, तो ये कितना अहम है और क्या आपको इससे निमटने के लिए जो संजीदगी चाहिए वो नजर आती है?
मुझे लगता है कि पोलियो प्रोग्राम के तमाम शराकत दार और जो भी हुकूमत पाकिस्तान की मदद कर रहे हैं वो इसी तरह आमादा हैं जैसे हुकूमत पाकिस्तान की तरफ से नजर आ रहा है। अगर ये आमादगी ना होती और पोलियो मुहिम शुरू नहीं की जाती तो पोलियो के बाइस मफलूज बच्चों की तादाद बढ़ती ही जाती। तो हमारे ख्याल में अब बहुत संजीदगी से इसे लिया जा रहा है और इसके साथ ही कोविड को भी संजीदा लिया जा रहा है।
पाकिस्तान की कोविड के केसेस पर काबू पाने की कोशिशों को आलमी इदारे सेहत और दूसरी आलमी तंजीमों ने सराहा है।
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका उर्दू है। आप अभी सुन रहे थे खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशर मुकर्रर